حسن محترم انسانی زندگی میں انسان بہت سی ایسی چیزوں کو مشاہدہ کرتا ہے جو اس کے لیے ضروری ہوتی ہے، لیکن اپنی معرفت اور اس چیز کی پہچان کے نہ ہونے کی وجہ سے یا ناقص پہچان اور ناقص علم ہونے کی وجہ سے انسان اس چیز کو حاصل نہیں کر پاتا۔ اور چونکہ آپ سب یونیورسٹی کے طالب علم ہیں، لہذا بخوبی اس بات کو سمجھ سکتے ہیں۔ بہت ساری ایسی چیزیں ہوتی ہیں جو کسی سیمسٹر میں آپ اپنے لیے سمجھتے ہیں کہ فلاں چیز کا حصول میرے لیے ضروری ہے، لیکن کر لیں گے، ہو جائے گا، ٹھیک ہے، دیکھ لیں گے، وقت آنے پہ دیکھا جائے گا۔ اس قسم کے جو بہانے ہوتے ہیں وہ اس بات کا سبب بنتے ہیں کہ وقت نکلتا چلا جائے اور اس چیز کو پانے کی جو فرصت اور ٹائم تھا وہ کم ہوتا چلا جائے۔ کہیں نہ کہیں آگے انسان کو بیدار ہوتا ہے، متوجہ ہوتا ہے، اور اس کے بعد کوشش کرتا ہے تو اس کو حاصل کر لے، کہیں کر بھی لیتا ہے، کہیں مکمل طور پہ بھی نہیں کر پاتا۔ الغرض یہ کہ اس قسم کی کیفیات سے ہم زندگی میں دوچار ہوتے ہیں۔ کوئی فیصلہ کرنا ہے، کہیں جانا ہے، کوئی قدم اٹھانا ہے، تو لے تو لال شش و پنج کریں نہ کریں، جائیں نہ جائیں، کافی سارا ٹائم ہم کل کر دیتے ہیں۔ لیکن اس کل کرنے کے نتیجے میں کیا ہوتا ہے؟ ایک بہت بڑا وقت آپ کے ہاتھ سے نکل جاتا ہے۔ ممکن ہے کہ آپ بالکل ایسے ہی جیسے ابھی مثلا پوائنٹس چلیں گے آپ کے، آپ کہیں اچھا ٹھیک ہے پوائنٹ جا رہا ہے، بھر رہا ہے، ابھی چلیں گے، دیکھیں گے دیکھیں گے۔ اس کے بعد جب پوائنٹ آگے بڑھنے لگتا ہے تو آپ اس کے پیچھے لپکتے ہیں اور لپک کے چڑھ جاتے ہیں، گھر پہنچ جاتے ہیں۔ لیکن اس دوران بہت سارا ٹائم آپ سے ضائع ہو جاتا ہے، کل ہو جاتا ہے۔ یہ دنیا کے لیے تو ہمارے لیے قابل محسوس چیز ہے، لیکن کچھ ایسی چیز ہوتی ہیں کہ جس میں بعض اوقات انسان کے لیے فیصلہ کرنا بڑا مشکل ہو جاتا ہے اور بہت کچھ اس کے ہاتھ سے نکل جاتا ہے۔ یہ جو میں نے ٹائم کی مثال میں دی، کہ آپ کی زندگی میں ٹائم کی بڑی اہمیت اور امپورٹنس ہوگی، کیونکہ ٹائم ہی سب کچھ ہوتا ہے۔ ماشاءاللہ سے مجھے جو ٹائم دیا گیا تھا وہ 2 بجے کا دیا گیا تھا، یہاں ٹائم دیا جا رہا ہے 1:30 بجے کا۔ مجھے سمجھ میں نہیں آ رہا کہ میرا ٹائم ختم ہوا یا شروع ہوا ہے۔ کم سے کم اس چیز کو تو مد نظر رکھنا چاہیے آپ کو کہ اگر آپ منظم اسٹوڈنٹ آرگنائزیشن ہیں تو اتنی چھوٹی چھوٹی چیزوں کو مد نظر رکھنا چاہیے کہ آپ جس کو بلا رہے ہیں اس کو صحیح موقع پہ بلائیں، اور جس نے سننا ہے اس کو بھی بتاؤ کہ جناب کس نے کتنے بجے بولنا ہے۔ چھوٹی سی چیز ہے، لیکن یہاں سے اندازہ ہوتا ہے کہ مینجمنٹ جو ہے، ٹائم مینجمنٹ ہمارے یہاں نہیں ہے۔ چل چلاؤ پہ ہر چیز ہو رہی ہے، مولانا کو لے آئیں گے، بس خطابی تو کرنا ہے، رجسٹر میں ڈالنا ہے کہ جناب کراچی یونیورسٹی میں مولانا صادق تبوین رجب کے فضائل پر اور نوجوانوں سے خطاب کیا، تصویر بھی جی آپ کے جو مرکزی پیج ہے اس پہ، آفیشیل پیج پہ ڈل جائے گی۔ آیا مقصد صرف یہی ہے یا مقصد واقعاً تربیت کا حصول ہے؟ اور پھر تربیت کو صحیح انداز سے مینج کرنا ہے ٹائم مینجمنٹ کے تحت۔ وہ جو صورتحال مجھے نظر آ رہی ہے وہ تو ایسے ہی ہے، وہ میں بلا تکلف کہہ دیتا ہوں، شرماتا بھی نہیں ہوں، لیکن ایسا نہیں ہونا چاہیے۔ تو آپ کی زندگی میں جب ٹائم کی کمی ہے یا ٹائم مینجمنٹ آپ کے پاس ہے تو پھر یہ نہیں ہونا چاہیے۔ بہرحال تو انسان اپنی زندگی میں بہت سارے کاموں کا انجام دینا چاہتا ہے، کئی جگہ وہ کامیاب ہوتا ہے، کئی جگہ کامیاب نہیں ہوتا ہے۔ لیکن ایک موقع پر خدا تعالیٰ آ کے فرما رہا ہے کہ ایک ایسا لمحہ تصور کرو کہ جب تمہاری زندگی کا سرمایہ نکل رہا ہے۔ مثلا میں 15 منٹ لیٹ آیا یا 15 منٹ جلدی آ گیا، بظاہر کوئی مسئلہ نہیں، گفتگو ہو گئی، تربیت ہو گئی، نشست ہو گئی، کارکردگی ہو گئی، آپ سب بھی ثواب میں شریک ہو کر اپنے اپنے کلاسوں کو اور اپنے گھر چلے گئے۔ لیکن یہ جو چیز ہم سے گئی ہے، ہم نے جسے کل کیا ہے، جسے ہم نے اپنے ہاتھ سے گنوا دیا ہے، وہ ہمارا وقت ہے۔ और ये बहुत बड़ी नेमत है कि जो हमने अपने हाथ से गवा दी है। यानी अगर थोड़ा सा इंसान फोकस करके देखे, जैसे आप किसी तस्वीर को जब बड़ा करते हैं ना तो उसके पिक्सल फटने लगते हैं। अच्छी तस्वीर कौन सी होती है? जो जिसकी रेजोल्यूशन अच्छी होती है, सही। नॉर्मल तस्वीर होगी वो एक हद तक बड़ी होगी और बड़ी होने के बाद उसके पिक्सल नहीं फटेंगे, लेकिन अगर एक हद से ज़्यादा उसको बड़ा करेंगे क्या होगा? उसके पिक्सल्स फटने लगते हैं। फटे लगते से क्या बोला जाए? जुड़े हुए होते हैं, सिले हुए होते हैं। पिक्सल फटने का मतलब उसमें कैफियत नहीं होती, उसमें क्वालिटी नहीं होती है, उसमें सलाहियत नहीं होती बड़े कैनवस पे जाकर बड़ा रिजल्ट पेश करे। कुछ इंतहाई रेजोल्यूशन वाले कैमरे होते हैं कि जो इंतहाई खूबसूरत तस्वीर खींचते हैं, अब उसे सिनेमा के स्कोप पर जाके देखेंगे ना, उसकी कैफियत में कोई फर्क नहीं आएगा। उसकी रेजोल्यूशन बहुत हाई होगी, उसकी शिद्दत, उसकी कैफियत, उसकी जो क्वालिटी है वो बहुत आला दर्जे की हाई होगी। वो सिनेमा स्कोप पे भी जाएगी ना, सिनेमा की वॉल पे भी जाएगी, दो तीन मंजिला, तो वो नहीं होगा। अगर हम अपनी जिंदगी को फोकस करके देखेंगे ना, हमारे अक्सर कामों के पिक्सल फट रहे होते हैं। जो हमने तस्वीरें खींची हैं, इसलिए आप देखेंगे कि आप सोशल मीडिया पे, खुसन फेसबुक पे जो तस्वीर डालते हैं उसकी एक पिक्सल का स्टैंडर्ड होता है। अगर इससे कम होगा तो वो तस्वीर नहीं लगेगी, वो क्योंकि ब्लर है या आपकी वॉल पे नहीं आ सकती, या मसलन वो नाफिस तस्वीर है। उसके लिए क्या हाई पिक्सल होने चाहिए, स्टैंडर्ड के मुताबिक होने चाहिए। इसका मतलब ये कि कोई चीज़ स्टैंडर्ड होती है जिसके मुताबिक कोई काम अंजाम दिया जाता है। नमाज का स्टैंडर्ड है, वजू का स्टैंडर्ड है, स्टडी का स्टैंडर्ड है, आपके सेमेस्टर पास होने का स्टैंडर्ड है, आपकी अटेंडेंस का स्टैंडर्ड है। और इससे कम होगा तो मसलन आपको अलाउ नहीं किया जाएगा, अगर ये होगा तो ऐसा हो जाएगा। हर चीज़ का एक स्टैंडर्ड है। हम जब अपनी ज़िंदगी को फोकस करते हैं ना, तो हमारी ज़िंदगी के पिक्सल फटने लगते हैं। फटने नहीं लगते, यानी उनमें वो सलाहियत नहीं होती। जैसे मैंने कहा ना, पिक्सल पिक्सल तस्वीर के पिक्सल फटते नहीं हैं, तस्वीर की क्वालिटी में वो सलाहियत नहीं होती कि उसे बड़ा करके देखा जाए। हकीकी तस्वीर, सच्ची तस्वीर, तस्वीर वही होती है कि जो छोटी सतह पे वही रिजल्ट दे, और बड़ी सतह पर अगर वो उसको बड़ा किया जा रहा है, पेनाफ्लैक्स बनवाया जा रहा है पूरी दीवार के बराबर भी, तो उसके पिक्सल पूरे आने चाहिए, रिजल्ट पूरा। हमारी ज़िंदगी में यूँ अर्ज करूँ कि हमने बहुत सारी तस्वीरें ऐसी ली हैं और डाली हैं अपनी ज़िंदगी की, जिन्हें थोड़ा सा फोकस करते हैं फटने लगती है। मतलब अभी हम जो नमाज पढ़ी, मैं अपनी नमाज की बात करूँ आपके लिए, अगर ये तस्वीर में फोकस करके देखूँ, थोड़ा सा पिक्सल बड़ा करूँ, नहीं बिल्कुल धुंधला जाएगी, अनक्लियर हो जाएगी, ब्लर हो जाएगी, असल समझ में नहीं आएगी। ये नहीं है आए कोई शख्स नमाज पढ़ा ही नहीं पढ़ा, आप देखते हैं जब तस्वीर जब बड़ी हो जाती है तो उसमें स्क्वायर स्क्वायर से बनने लगते हैं। वो स्क्वायर क्या है? वो स्क्वायर दर हकीकत वो सेल्स हैं कि जो उस तस्वीर को एक दूसरे से कनेक्ट करते हुए एक खूबसूरत शक्ल पेश कर रहे हैं। जब उसको बड़ा करेंगे तो क्या होगा? वो सेल जो है या उनका जो कनेक्शन है वो बिखरने लगेगा, टूटने लगेगा। अब जैसे ही मैंने नमाज की तस्वीर देखी अपनी और उसे बड़ा किया तो वो फटने लगा, वो क्लियर नहीं कि मैं आया नमाज पढ़ भी रहा था नहीं पढ़ रहा था। ये ठीक है कि मुझे मालूम है नमाज पढ़ रहा था, लेकिन मैं किसी से कहूँ मैं ये नमाज पढ़ रहा हूँ तो कबूल नहीं करेगा, क्योंकि स्टैंडर्ड के मुताबिक नहीं है मेरी नमाज। इसी तरह बहुत सारे काम ऐसे हो सकते हैं कि जो हम कर रहे होते हैं जिंदगी में, उनकी जो पिक्सल्स होते हैं ना वो स्टैंडर्ड के मुताबिक नहीं होते, अनक्लियर होते हैं और फिर रिजल्ट नहीं देते। जो वक्त है हमारे पास वो बहुत बड़ा सरमाया है, जिसको अल्लाह ताला ने कहा कि इन्नल इंसान लफी खुसर, इंसान घाटे में है, इंसान खसारे में है। मुसलसल एक चीज उसके हाथ से निकलती चली जा रही है, एक टाइम और एक एनर्जी, ये दो ऐसी चीजें जो मुसलसल आपसे निकल रही हैं कि आप स्पेंड कर रहे हैं, उसको खर्च हो रही हैं आपसे, कहाँ जा रही हैं, क्या रिजल्ट दे रही हैं, इसका अंदाजा बातों का हमें नहीं होता है। एक चीज सही होगी, दूसरी चीज ये होगी कि इंसान अपनी जिंदगी में सफाई को, तहारत को, पाकीजगी को, सफाई सुथराई को बड़ा अहमियत देता है, उसकी जिंदगी में बड़ी अहमियत होती है। आप घर में किसी भी हाल में जब यूनिवर्सिटी आते हैं तो थोड़ा सा हलिया जो है वो बेहतर होता है, घर का लिबास और होता है, यूनिवर्सिटी के लिबास और होता है, मुनासिब तरीके से बाल बने होंगे, मुरतब लिबास होगा, सरीशुदा लिबास होगा, एक वजाकता जो है वो जी इंसानों वाली होगी। अलगर्दे की यहाँ पे बहुत सारे कार्टून देखने को हमें मिलते हैं यूनिवर्सिटी में, अजब कस्म के हलिये देखने को मिलते हैं लड़के और लड़कियों में, मैं उनकी बात नहीं कर रहा हूँ, लेकिन इंसान जब नस्बतन यूनिवर्सिटी जाता है तो वो पसंद करता है मुनज्जम होने को, अपने लिबास को, अपनी स्टडी को, अपनी जिंदगी को। ये जो इंसान के अंदर ये सलाहियत होती है कि वो पसंद करता है और अपने आप से जंग, मैल, बुराई और इसी किस्म की जो जाहिरी चीजें उनसे दूर करता है, कभी भी आप ऐसे लिबास नहीं पहनेंगे कि जो बदनुमा हो, वो धब्बा जिस पर हो, आप हमेशा सगा लिबास पहनेंगे। इसी तरह आपकी एक रूह है जिसका भी एक लिबास है, ज़ालिका लिबास तक्वा, वो क्या है, वो लिबास तक्वा। लिहाजा लिबास तक्वा का भी एक मैल है, एक जंग है जो हमारी रूह पे चढ़ जाता है, जिस्म को, कपड़ों को, लिबास को धोने के लिए वॉशिंग पाउडर मिल जाएगा, लेकिन रूह का जो लिबास है, जो तक्वा का लिबास है, वो आलूदा हो जाता है। उसके लिए कोई वॉशिंग पाउडर नहीं है, कोई डिटर्जेंट नहीं है उसके लिए, उसके लिए एक ख़ास कस्म का लिक्विड आता है, यूँ कहूँ, या वॉशिंग पाउडर आता है, जो तरहा पर गहरे से गहरे बड़े से बड़े क्या है कि वो कहते हैं ना कि इसको राइट कर देगा, ब्राइट कर देगा, वो वाली बात। हर गहरे से गहरा धब्बा भी अगर गुनाह का मेरे और आपके किरदार पर है, अगर उसे हुस्न तौबा से धो दिया जाए, अगर निदामत के आंसुओं से धो दिया जाए, तो वो साफ हो जाता है, साफ हो जाता है, बिल्कुल क्लियर हो जाता है, बिल्कुल चमकदार, ब्राइट हो जाता है, शफाफ हो जाता है। तो अर्ज कर रहा था कि एक सरमाया है जो निकला जा रहा है। दूसरी चीज मैंने की कि इंसान सफाई सुथराई को मनज़म जिंदगी पसंद करता है। तीसरी चीज ये कि इंसान अपने ज़ाहिरी जिस्म और लिबास से मैल को दूर करता है, उसी तरह उसकी रूह का भी एक मैल और जंग है जिसे दूर करता है। मोटरसाइकिल होगी किसके पास, मोटरसाइकिल हाथ खड़ा करेगा, मोटरसाइकिल किसके पास है, इधर वाले पास नहीं तो खड़ा करें ना, शर्मा क्यों रहे, मैं कौन सा किराए पे ले रहा हूँ आपसे। खो प्लग में कचरा आ जाता है ना, आता है नहीं आता जी, मेरी बातें समझ में आ रही है नहीं आ रही है, हाँ ये मैं बहुत अजीब गरीब गरीब बातें कर रहा हूँ जी, आ रही हैं, आ रही हैं समझ में, सही तस्वीर के साथ आवाज़ भी आ रही है, इसका मतलब है। तो क्या करते हैं आप उस मैल को, उस कचरे को जो आ जाता है, उसको साफ करते हैं ताकि करंट का फ्लो जो है वो प्लग में जा सके, प्लग से इंजन में जा सके, यही होता है। मामूली सा कचरा भी आ जाए ना, गाड़ी झटके खाने लगती है, रुकने लगती है जी, इसका मतलब है कि कभी तो होता है आप चलते चलाते रहते, एक वक्त आता है वो बड़ी दूर के झटका खाएगी और रुक जाएगी, फिर उसको जल्दी से साफ करें और फिर उसको लगाएं और फिर चलाने की कोशिश करें। इंसानी ज़िंदगी में भी जो है ना वो झटके आ रहे होते हैं, ऐसे इंडिकेट कर रहा है खुदा, इंडिकेशन है हमारे लिए कि तुम्हारी ज़िंदगी जो रुक रही है इसमें कचरा आ गया है, इसमें एक मैल आ गया, उसको ज़रूरत है साफ करने की। उस कचरे को जो प्लग में आ जाता है उसको साफ करने का एक तरीका होता है, कोई भी नोकदार बारीक सी चीज़ जी, छोटा सा मुँह होता है ना उसका, अब उसको जो है वो क्या साफ किया जा रहा होता है। अच्छा मेरी कोशिश होती है मैं ऑब्जर्वेशनल चीज़ें ज़्यादा बयान करता हूँ बनस्बत हवाओं के और इधर उधर की बातों के, कि जो आपकी ज़िंदगी में हो वो आपको ज़्यादा फील करेंगी या फील कर सकेंगे आप। उसी तरह जो रूह है उसमें जो कचरा आ जाता है उसको साफ करने के लिए भी एक नोकदार चीज़ चाहिए, और उस नोकदार चीज का नाम है आपकी कुव्वत फिक्र। फिक्र के जरिए से आप छोटे से छोटे मसले को और जिंदगी के बड़े से बड़े मसाले को हल कर सकते हैं। ये वो की है जिससे तमाम प्रॉब्लम को हल किया जा सकता है। हर ताले की अपनी की होती है, हर गाड़ी की अपनी की होती है, हर मोटरसाइकिल की अपनी की होती है, लेकिन एक मास्टर की होती है जो सारे तालों को खोल देती है, सारे लॉक को अनलॉक कर देती है। कुव्वत फिक्र इंसान की वो की है जो अल्लाह ताला ने दी है, जिसकी वजह से जिंदगी के छोटे से छोटे मरहले से लेकर जिंदगी के बड़े से बड़े ही स्टेज तक जो भी लॉक लगा है, जो भी कुफ्र और ताला लगा है, उसको खोल कर यूज करने का तरीका आना चाहिए। ये चौथा नुकता, यानी मैं स्टेप बाय स्टेप बयान कर रहा हूँ। इंसान की जिंदगी में रंज है, गम है, खुशी है, मोहब्बत है, नफरत है, मायूसी है। कभी किसी दिन आप उठेंगे बहुत जो है वो खुश मिजाज होंगे, हंस रहे होंगे, बोल रहे होंगे। एक दिन आएगा कि आप जो है रंजीदा होंगे, उदास होंगे, मायूस होंगे। एक दिन जाएगा कि जो है वो 6 बजे उठ के यूनिवर्सिटी पहुँच जाए। एक दिन आएगा कि नहीं, बिस्तर से मुँह निकालने का दिल नहीं चाह रहा है। ये खुशी, ये गम, ये मायूसी जी होती है ना। कभी दिल चाह रहा है कि जनाब फला एक नहीं 10 काम किए जाएं। एक वक्त आता है कि जो वाजिब काम होते हैं वो भी नहीं कर पा रहे होते। ये क्या है? ये दिल की जो कैफियत हैं, ये सब हमारे अटैचमेंट को जाहिर कर रही होती है। जैसे कि आप जीमेल में जब कोई फाइल अटैच करते हैं, तो जब फाइल अटैच करते हैं तो उसका हजम या वॉल्यूम भी बता रहा होता है वो कि ये कितने हजम की, कितने बाइट की है। क्या कहते हैं बाइट? कहते हैं क्या कहते हैं? कितने बाइट की है, ये कितने एमबी की है, एमबी एमबी कितने एमबी की है। इससे ज्यादा की मसलन फाइल जो है वो नहीं जा सकती। अब उसके लिए क्या है, अलग से एक और तरीका होता है गूगल ड्राइव के जरिए से, जहां से आप उसको अपलोड करते हैं। बड़ी से बड़ी फाइल भी मसलन उसकी भी अभी कैपेसिटी होती है, वो भी चली जाती है, फिर उसका लिंक आप दे देते हैं। ये जो हम अटैचमेंट कर रहे हैं अपने रूह के साथ, कोई भी चीज खा रहे हैं, पी रहे हैं, देख रहे हैं, सुन रहे हैं, बोल रहे हैं, दोस्ती है, खुशी है, गम है, ये सब अटैचमेंट है जो अपना एक वेट हमारे ऊपर छोड़ के जा रहे हैं, जिसकी वजह से हम खुश भी हैं, गम भी हैं, नाराहत भी हैं, तकलीफ भी है, खुशी भी है। कभी शिकस्त का पहलू आता है, मायूस हो जाते हैं, कभी कामयाबी का तस्वर आता है, बैठे बैठे मुस्कुराने लगते हैं। अक्सर दोस्त होता है आप देखेंगे तो बैठे बैठे मुस्कुरा रहे हैं, कोई याद कोई अच्छी आ गई, किसी दोस्त की कोई बात, कोई जुमला, कोई फैमिली के साथ कोई वक्त गुजारा है, जी मंगेतर का कोई जुमला याद आ गया मसलन, है इंसान बैठे बैठे मुस्कुराने। कभी ऐसा इंसान महफिल में भी होता है ना, उसे जगाने पर तो भाई साहब किधर है तू, इधर इधर भाई इधर, फिर वो पलट के आता है। ये सब क्या है? ये सब अटैचमेंट है हमारी के, जिसे हम अपनी रूह के साथ कर रहे हैं। हमें ये देखना है कि हम जो कुछ भी अटैच कर रहे हैं अपनी रूह के साथ, आया वो इसके लिए जरूरी भी है या नहीं। ऐसा तो नहीं होता ना कि मोटरसाइकिल बजा रहे होते, जो चीज रास्ते में नजर आती है, चलो जी इसको भी सवार कर लो, इसको भी डाल लो, इसको भी ले चले साथ। नहीं, जरूरी चीज, मार्केट जाते हैं, सुपर मार्केट जाते हैं, शॉपिंग करने जाते हैं, महीने का सौदा सलफ लेना है, तो ऐसा तो नहीं होता जो चीज सामने बास्केट लेके जा रहे, जो चीज नजर आई गिराते चले जाओ। नहीं, सिलेक्टेड चीजें इंसान लेता है, तो जेब को भी तो देखना है ना। लेकिन रूह के साथ जो अटैचमेंट हम कर रहे हैं, रूह के साथ जो मुतसिल कर रहे हैं, रूह पे जो इजाफी वजन डालना, उसके लिए हमेशा जिंदगी नहीं होती। ये पांचवा नुकता, ये मुख्तलिफ स्टेप में बयान कर रहा हूँ, आखिर में मैं फिर इसको आपके सामने बयान करूंगा। मिलकर दुरूद हो जाए मोहम्मद वाल। कभी इंसान आपको बहुत शार्प नजर आएगा, बड़ा उसका दिल चाह रहा होगा कि फलां काम करे, फलां काम करे। बस होगा तो इंसान झड़ रहा होता है। झड़ रहा होता है क्या मतलब? यानी टूट रहा होता है, यानी बिखर रहा होता है। बस होगा तो आप इतने मायूस होते हैं ना, आपका दिल नहीं चाहेगा किसी भी अच्छे काम को अंजाम देने के लिए। आप बिखर रहे होते हैं उस टाइम। क्यों? क्योंकि आपने कुछ ऐसी चीजें दर हकीकत अपनी रूह के साथ अटैच कर दी हैं जो मजीद आपको झुकाए जा रही है जमीन की तरफ। आपका काम उठना है, वो आपको झुका रही है, वो आपको जमीन की तरफ ले जा रही है। बात समझ में आ रही है? नहीं आ रही है? मुश्किल बात तो नहीं है ना? हाँ नहीं, मिलकर दुरूद दे दीजिए मोहम्मद। انسان بکھرنے لگتا ہے, سمیٹ نہیں پا رہا ہوتا, فیصلہ نہیں کر پا رہا ہوتا, ڈیسیشن پاور نہیں ہوتی اس کے پاس, کرے نہ کرے, جائے نہ جائے, اٹھے نہ اٹھے. کیوں؟ کیونکہ ایسا انسان کنسنٹریٹ نہیں کر پا رہا ہوتا. کیوں؟ کیونکہ وجہ کیا؟ وجہ وہ یہ, اس کی قوت جو ہے وہ اتنی دب گئی ہے, اس نے اپنے روح کے ساتھ اتنی ساری اٹیچمنٹس کر لی ہیں کہ وہ اس کو آگے نہیں چلنے دے رہی ہے. آپ مثلا موٹر سائیکل مثلا آپ کی کتنے پاور کی ہے, کتنے سی سی, مثلا 70 ہے, 150 ہے, 200 کی, مثلا اس کی کیپیسٹی ہے, وہ ایک حد تک ایک ویٹ کو کھینچ سکتی ہے, اٹھا سکتی ہے, اس سے زیادہ نہیں اٹھا سکتی. ہماری روح, بعض اوقات ہم جو ہے اضافی بوجھ ڈال کے جو ہے نا وہ سمجھتے ہیں کہ ہم بہت اچھا کام کر رہے ہیں, لیکن وہ ہم اپنی روح کو بوجھل کر رہے ہوتے ہیں. یہ چھٹا نقطہ یہ ہے, انسان بکھر رہا ہے, انسان ٹوٹ رہا ہے, انسان صفائی پسند ہے, انسان منظم ہونے کو پسند کرتا ہے, انسان کا لباس ہے اس کا میل اور اس کی دھبے ہیں, اس کے ایک پاؤڈر آتا ہے واشنگ پاؤڈر, اسے دھو دیتا ہے. انسان کی روح ہے, روح کا لباس ہے, لباس کا تقویٰ جو ہے وہ در حقیقت روح کا لباس ہے, اس کو بھی دھبے لگتے ہیں, گناہوں کے دھبے. خدا نے کہا غسل توبہ, ندامت کے آنسو, اس سے تم بڑے سے بڑے گناہ کے دھبے کو صاف کر سکتے ہو. پھر میں نے کہا کہ اٹیچمنٹ جو ہیں یہ کیا ہیں, یہ ہماری خوشی اور غم, ہماری فیلنگس کو ٹچ کر رہے ہوتے ہیں یا ہرٹ کر رہے ہوتے ہیں, ہمیں مایوس کر رہے ہوتے ہیں یا ہمیں خوش دل کر رہے ہوتے ہیں. یہ انسان کی زندگی کا میں نے خلاصہ آپ کے سامنے پیش کیا ہے. اب آئیے قرآن کیا کر رہا ہے, ان الانسان لفی خسر, انسان گھاٹے میں, انسان خسارے میں, سرمایہ اس کے ہاتھ سے نکلتا چلا جا رہا ہے, جس کو رہبر معظم نے فرمایا یہ قیمتی ترین سرمایہ ہے جو تمہارے ہاتھ سے نکلا چلا جا رہا ہے. مثلا آج آپ کو ایک ایسے لیکچر میں شریک ہونا تھا کہ جو انتہائی امپورٹنٹ لیکچر تھا, اور آپ اسے مس کر دیں, اور مس کرنے کے بعد استاد نے کہا کہ میں آپ کو ایک ای میل بھیجوں گا, اس کا کوڈ میرے پاس ہے, جو میرے لیکچر میں شریک ہوگا میں اس کو کوڈ دوں گا, اور جو میرے لیکچر میں شریک نہیں ہوگا اس کو کوڈ نہیں دوں گا. انتہائی امپورٹنٹ لیکچر ہے, اس میں سارے ہنٹس میں دے رہا ہوں, اور آپ سے مس ہو جائے, کتنا مس کریں گے آپ اسے. اے کاش میں پہنچ جاتا, جلدی اٹھ جاتا, فلاں ہو جاتا, فلاں ہو جاتا. یہ جو افسوس ہو رہا ہے نا کہ ایک بہت قیمتی لیکچر مجھ سے مس ہو گیا, برابر کہہ رہا ہے ایسی بہت ساری قیمتی چیزیں تم سے مس ہو رہی ہیں, اور میں سب سے بنیادی چیز تمہارا وقت ہے جو تم مس کرتے چلے جا رہے ہو, جو تم کھوتے چلے جا رہے ہو. یا بقول ہمارے ایک دوست ہے کہ میں فراغ دل ہو گیا ہوں, بانٹ رہا ہوں اپنے وقت کو, کبھی ایک کلپ کو دے رہا ہوں, ایک کلپ میرا 5 منٹ لے لو, کبھی اپنے کولیگس کو دے رہا ہوں, کبھی اپنے کلاس فیلوز کو دے رہا ہوں, کبھی جو ہے وہ چائے کے ڈھبے پہ بیٹھ کر جو ہے وہ دے رہا ہوں کہ آج 2 گھنٹے تمہارے نام کر رہا ہوں, کبھی جو ہے وہ کسی مووی کے نام پہ کر رہا ہوتا ہوں, کبھی کسی اور چیز کے نام پہ کر رہا ہوتا ہوں, میں مسلسل بانٹ رہا ہوں. برابر کہہ رہا ہے یہ سرمایہ نکلا چلا جا رہا ہے. ان الانسان لفی خسر, انسان گھاٹے میں ہے. پھر کہا کہ 4 صفات اپناؤ, الا الذین آمنوا, ایمان کا رشتہ, عشق کا رشتہ, محبت کا رشتہ, پیار کا رشتہ, اونس کا رشتہ اللہ سے پیدا کرو. ایمان کا رشتہ کیا ہے؟ پیار و محبت کا رشتہ. بعض کلاسیں ایسی ہوتی ہیں, بعض لیکچرز ہیں تو ایسے ہوتے ہیں جس میں آپ استاد سے پہلے کلاس میں نظر آ رہے ہوتے ہیں, جس میں دل چاہ رہا ہوتا ہے سارے کاموں کو چھوڑ کر, سارے دوستوں کو, سارے ناطوں کو چھوڑ کر آپ اس کلاس میں پہلے سے موجود ہوتے ہیں. کیوں؟ وہ لیکچر اچھا ہے, ٹیچر اچھا ہے, اس کا لہجہ اچھا ہے, اس کا ویو ٹیچنگ اچھا ہے, وہ اچھی باتیں بتاتا ہے, وہ علم میں اضافہ کرتا ہے, بہت ساری چیزیں ہو سکتی ہیں. کچھ لیکچر ہوتے ہیں کہ ابھی بستر سے اٹھے نہیں, یہ خیال کہ آج فلاں لیکچر ہے, وہیں سے جب منہ کڑوا ہو جاتا ہے. کوئی انسان کی زندگی تبھی سی چیز ہے, ٹھیک ہے نا؟ کبھی صبح صبح کوئی ٹیڑھا دوست آ جائے گا, بھائی یار آج صبح کس کا منہ دیکھا تھا جو تجھے دیکھ رہا ہوں میں. ہوتا ہی نہیں ہوتا, دوست یاروں میں مذاق ہوتا. تو جو جس لیکچر میں آپ توجہ سے جا رہے ہیں, لپک کے جا رہے ہیں, خوشی خوشی جا رہے ہیں, جی جی جیسے کہ ویکینڈ میں تصویر ہوتی ہے نا, چیتے کی طرح انسان بھاگ کے جا رہا ہوتا ہے, چھلانگ لگا کے جا رہا ہوتا ہے. دیکھیے نہیں دیکھی تصویر, جب جس دن چھٹی ہوتی ہے ویکینڈ ہوتا ہے تو چیتے کی طرح چلا, اور جب منڈے کو ورک پہ آ رہا ہوتا ہے تو کچھوے کی تصویر بنی ہوئی ہوتی ہے. مل کے درود بھیجے محمد وال محمد. उसका मतलब कोई अटैचमेंट है उस लेक्चर और आपके दरमियान जो आपको खींच रही है, या आपके और उसके दरमियान दूरी का सबब बन रही है कि मुझे नहीं जाना, नहीं शरीक होना है। खुदा से रिश्ता जो है हमारा ऐसा होना चाहिए कि दिल लपके, नमाज के लिए दिल लपके, दिल चाहे नेक अमल को अंजाम देने का दिल चाहे। किस मौके में मैंने कहा था कि जो कभी हम सुस्ती होती है ना, नमाज का वक्त हो गया, अच्छा भी हो गया, ठीक है देखेंगे, पढ़ लेंगे, होगा देखा जाएगा, ये जो सुस्ती हो रही है ये दर हकीकत आपके अमल में सुस्ती नहीं है, आपके ईमान में, मेरे ईमान में सुस्ती है। ईमान की सुस्ती अमल के सदके सब होती है। आपकी फेथ की, आपके यकीन की, आपकी आइडियोलॉजी की सुस्ती और काहिली जो होगी ना, वो आप किसी अहम तरीन लेक्चर से महरूम कर देगी। ये इस बात की अलावत है कि आपकी जो आपका जो फेथ है, आपका जो अकीदा है, आपका जो आइडियोलॉजी है, वो असल में ढीला है, उस सुस्त वो आपको नहीं उठा पा रहा, वो आपको नहीं जगा पा रहा। तो इन्नल इंसान लफी खुसर इल्ला लदीना आमनू, ईमान का रिश्ता, खुदा से इश्क का रिश्ता होना चाहिए। वो अमिलु सालिहात, और नेक आमाल का रिश्ता खुदा से होना चाहिए। अगर आप सुबह के मौके पर आईना देखेंगे तो आपके बाल भी जी बेगम तरह से खड़े वो सो होता है ना इंसान, बाल भी बिखरे हुए होते हैं, कॉलर भी टेढ़े मेढ़ा होता है, लिबास भी गुजरा होता है। जब आप आईने में देखेंगे इस कैफियत में अपने आप को, तो आपको वही नजर आएगा ना जो आप हैं। ऐसा तो नहीं होता कि हूर परी आ जाए आपकी जगह, कोई शहजादा आ जाए, नहीं, जो आप हैं वही। आप नहा धो के आए, मुंह धो के आए, बाल बना के आए, अब अपने आप को देखें क्या होगा, अब आपको तस्वीर चेंज नहीं, वो उसका जो एंगल है देखने का वो चेंज हो जाएगा ना। अब आप मजीद जो है वो बेहतरी की तरफ, यानी खुश लिबासी की तरफ या स्मार्टनेस की तरफ आ गए। इन जैसे आप हैं आईना भी आपको वैसे ही दिखाएगा। इल्ला लदीना आमनू व अमिलु सालिहात, दर हकीकत हमें ये बता रहा है कि अपने आप को चेंज करो। तुम जितने साफ सुथरे बनोगे, तुम जब आईने में अपने आप को देखो साफ सुथरे नजर आओगे। तुम अगर साफ सुथरे नहीं बनोगे, आईने में देखोगे तो जो चीज तुम्हें मौजूद है आईना भी तुम्हें वही दिखाएगा। कभी ऐसा नहीं होता कि आईना बहुत बड़ा चढ़ा के बयान कर रहा है, ये झूठ बोल दे आपसे, नहीं तुम बहुत स्मार्ट लग रहे हो, पता चला यूनिवर्सिटी पहुंच गए आप, यही आईना खराब था, आप पहुंच गए पता चला आपको रिकॉर्ड लग रहा है। जो तुम हो वही आईना तुम्हें दिखाएगा। वो अमिलु सालिहात, खुदा से नेक बनो। जब खुदा से नेक बनोगे तो खुदा भी तुम्हें नेक बनाने के लिए कहेगा, ठीक है मेरे बंदे तुम नेक बनना चाहते हो, मैं भी तुम्हें नेक बनना चाहता हूँ। देखिए क्लास में कितने स्टूडेंट होते हैं, लेकिन टीचर की तवज्जो, प्रोफेसर की तवज्जो, लेक्चरर की तवज्जो अगर 30-40-50 स्टूडेंट हैं तो बिल्कुल तो सबके नहीं होती है ना, सबको लेक्चर दे रहा है, एक व्यू से सबको देख रहा है। लेकिन कुछ स्टूडेंट ऐसे होते हैं जिन पर खास तवज्जो होती है, बार बार उनकी तरफ देख रहा होता है, इशारा कर रहा होता है, या उनको अप्रिशिएट करेगा, या उनको आगे बैठाएगा, कोई ना कोई हैंड ऐसे देगा कि आप समझ जाएंगे ये चहीता है उस्ताद का, ठीक है ना। इस पर खास नजर है उस्ताद की। हमें खुदा का स्टूडेंट बनना है, ऐसा स्टूडेंट तो वो कह सके, क्योंकि सारे स्टूडेंट बराबर हैं, लेकिन इसको क्यों चाह रहा है, इसको क्यों लाइक कर रहा है, इसका नाम क्यों ले रहा है, क्योंकि ये कुछ शो कर रहा है, ये कोई और सिग्नल दे रहा है उस्ताद को, सिग्नल उस्ताद उस सिग्नल को ले रहा है और फिर उस सिग्नल का जवाब उस सिग्नल से दे रहा है। जब तुम नेक बनने की ख्वाहिश करोगे पता लगेगा, हाँ ये 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 मेरे इनको आने, सबके लिए रहमत है लेकिन इनके लिए खास है। इल्ला लदीना आमनू व अमिलु सालिहात, तवासौ बिल हक, तवासौ बिल हक, इन्हें जिंदगी में राइट कामों को अंजाम देने की कोशिश करो, सही कामों का अंजाम देना, सही और गलत की शनाख्त और पहचान हासिल करो। हक क्या है, यानी जो चीज तुम्हारे लिए लाजिम और जरूरी है उसको तुम अंजाम दो। व तवासौ बिल हक, व तवासौ बिस सब्र, और इस राह में तुम्हें सख्तियां बर्दाश्त कर रही है। ये सातवां नुक्ता था जो इस सूरह के मुताबिक अंजाम दिया। अब ये सातों नुकात जो मैंने आपके सामने बयान किए हैं कि इंसान अटैचमेंट करता है, इंसान की रूह होती है, इंसान का लिबास होता है, इंसान सफाई पसंद होता है, इंसान गमगीन होता है, खुश होता है, ये सारों को अगर आप इसका एक रिजल्ट निकालेंगे तो हम क्या करें, जिंदगी कैसे कामयाब गुजारें। बस एक 5-7 मिनट के अंदर खुलासा पेश करूंगा और जो मौजूद है ये सब मुकदमा थे मेरी इस गुफ्तगू का जो अभी मैं शुरू करने वाला हूँ। क्या खुदा मुझे हमेशा नाकाम देखना चाहता है? बहुत सारे ऐसे दोस्त मिलेंगे आपको कि जो नाकाम है, हॉस्टल से बाहर नहीं आ रहा है, उसकी क्या जीबी कहते हैं, क्या कहते हैं आप लोग, जीबी कमाई, जीपीए कमाई, अब इसकी तो लगता है कश्ती डूब गई सारी, अब ये सरी नहीं उठा रहा। बहुत से दोस्त ऐसे मिलेंगे आपको मायूस, इंतहा दर्जे के मायूस, कोई चीज मिस हो गई, कोई चीज टूट गई, कोई एक्सीडेंट हो गया, कोई गलती हो गई, कोई खता हो गई, अलग अलग के मायूस नजर आएंगे। क्या खुदा वाकई मुझे और आपको इसी तरह मायूस देखना चाहता है? खुदा चाहता है तुम गलती होगी सारी जिंदगी तुम मायूसी में गुजार दो, हाय अफसोस, हाय अफसोस, हाय अफसोस, नहीं। खुदा चाहता है उठो, रन अप करो, खड़े हो, दौड़ना शुरू करो, चैलेंजेस को कबूल करो। खुदा कभी मुझे शिकस्त खोरदा देखना नहीं चाहता, ये मैं हूं जो अपने लिए शिकस्त तय कर लेता हूं। वैला खुदा मुझे इस मंजिल में देखना नहीं चाहता। खुदा कहता ठीक है गलती हुई कोई मसला नहीं, गुनाह भी हुआ कोई मसला नहीं, बख्श दूंगा, माफ कर दूंगा, इसराफ भी किया है खुल के गुनाह किया मैं तुम्हें माफ कर दूंगा। अलगर्जी के खुदा मुझे शिकस्त खोरदा, अफसरदा, गमजदा, ये जो जितने जदा है ना, ये पिटा हुआ, घिसा हुआ, मायूस कोने में पड़ा हुआ खुदा ऐसा नहीं देखना चाहता। खुदा चाहता है कि नौजवान उठे, भागे, दौड़े, जिंदगी की कोशिश करे। अब ऐसे नौजवान को उठाने के लिए अब आप क्या करते हैं, नॉर्मल अंदाज से जाते हैं, बढ़िया भाई छोड़ दे यार गलती हो गई, जीबीए गम आई है तो कोई मसला नहीं, अगली दफा सही, गलती हो गई कोई मसला नहीं, गलती होती है, गिरते हैं शायद सवार मैदान जंग में। अब वो नहीं जनाब, लिहाज से मुंह नहीं निकल रहा है, तकिए मुंह पर दिया हुआ है, अब क्या है एक्स्ट्रा कोई काम करना पड़ता है उसको उस मायूसी से निकाला जाए। कोई गुदगुदी करेगा, कोई हंसाएगा, कोई रुलाएगा, कोई डराएगा, अलगर्दी का कोई ना कोई ऐसी एक्टिविटी आप करेंगे कि ये उस कैफियत से बाहर आए। इंसान अपनी जिंदगी के बादों का टूट जाता है, बिखर जाता है, मायूस हो जाता है, घर बैठ जाता है। असल कुछ पाने की जो उसके हाथ में होता है ना उसको भी खो देता है, यानी वहां तक नहीं पहुंचा लेकिन जो उसके हाथ में है उसको भी खो देगा, उसकी भी इंपॉर्टेंस भूल जाएगा। भाई जो हाथ में वो तो संभाल के रखो ना। अब ये सारी चीजें इंसान जब अपने आप को देखता है कि मैं, मेरे लिबास खराब है, मेरी रूह खराब है, मेरे गुनाह ज्यादा है, इंसान का दिल नहीं चाह रहा होता। अब ऐसे इंसान को जगाने के लिए कोई एक्स्ट्रा काम होना चाहिए जो इसको जगाए, जिसको जिंदगी की उम्मीद दिलाए, उठो, सूरज गुरूब हुआ है तो तुलू भी तो होगा, ऐसा तो नहीं है ना कि हमेशा गुरूब ही रहेगा, रात की जुल्मत तो तारीकी छाई रहेगी। उठो और उम्मीद रखो, रात जितनी तारीक और गहरी होगी, जितनी सिया होगी, उसी के फौरन बाद फजर नमोदार होती है। याद रखिए, अलैस सुबह करीब, क्या सुबह करीब नहीं है? रात की तारीकी में भटकने वाले मुसाफिरों हो, थोड़ी सी इस्तेकामत, तवासौ बिलहक, हक बात क्या है, फजर आने वाली है, तारीकी सही है, ठीक है, जो तुम्हारे पास चराग और रोशनी है उससे अपने रास्ते को बाकी रखो, रुक जाओ थोड़ी देर, ठहर लो, सांस ले लो, कुव्वतों को जमा कर लो, स्पिरिट ले लो, अज़्म ले लो, लेकिन तवासौ बिलहक, हक बात की नसीब करो। आज फजर नमोदार होनी है, तवासौ बिसर, थोड़ी सी मुश्किल है, थोड़ी सी परेशानी, प्रॉब्लम है, रुक जाओ। ऐसे इंसान को निकालने के लिए खुदावंद आलम ने कुछ ऐसे इंतजाम किए कि कभी इंसान मायूस ना हो, कभी टूटे नहीं। असल खुदा देखना नहीं चाहता मुझे टूटा हुआ, बिखरा हुआ, मैंने कहा मुझे शिकस्त खोरदा देखना नहीं चाहता। अब अगर टूट गया, बिखर गया है, समेट नहीं पा रहा अपने आप को, वो फैसला नहीं कर पा रहा है, जिंदगी से हार मान ली है उसने, बहुत से लोगों के हार मान लेते, नहीं करना, नहीं जाना, नहीं देखना, नहीं बोलना, नहीं सुनना, ये शिकस्त खोरदा है। لہذا آپ ایکسٹرا کوشش کرتے ہیں. خدا نے ایسے انسانوں کو جو ٹوٹ جاتے ہیں, جو بکھر جاتے ہیں, جو اپنی گناہوں کی زندگی میں در حق غرق ہو جاتے ہیں, خدا کہتا ہے ان کے لیے کوئی ایکسٹرا چیز ہے میرے لیے, اور وہ ہے ماہ رجب, ماہ شعبان اور ماہ رمضان. یہ میری گفتگو کا خلاصہ ہے. تم بکھر گئے ہو, کوئی مسئلہ نہیں, اٹھو, میرا رجب آیا ہے, میرا شعبان آیا ہے, میرا ماہ رمضان آیا ہے. یہ تین مہینے در حقیقت انتہائی قیمتی مہینے ہیں ہماری زندگی کے, روحانی زندگی کے, کہ جس میں ہمیں بہت کچھ پانا ہے, بہت کچھ انرجی لینی ہے. بہت سی ڈرنکس ایسی ہوتی ہے نا کہ جس میں آپ کو ایکسٹرا انرجی مل جاتی ہے, حالانکہ میڈیکل پوائنٹ آف ویو سے ان کا استعمال انتہائی نقصان دہ ہوتا ہے. بہت سی ایسی ڈرنکس آپ کو مل جائیں گی, سافٹ ڈرنکس مل جائیں گی, یا بہت سے ایسی انرجی کے آپ کو جو آپ کو کہاں پہ دیے جاتے ہیں, جمس میں دیے جاتے ہیں, آپ بھی وہ انتہائی نقصان دہ ہوتے ہیں. لیکن کچھ چیزیں ہوتی ہیں جو آپ کو وٹامنس دے رہی ہوتی ہیں. یہ تین مہینے در حقیقت آپ کو سپر انرجی دے رہی ہیں کہ آپ نے یہاں سے بوسٹ ہونا ہے. بوسٹ سمجھتے ہیں نا, آپ اپنے موبائل کو بوسٹ کرتے ہیں. کیا کرتے ہیں, جو جتنی بھی چیزیں سامنے ہوتی ہیں نا, وہ کیا وہ رکاوٹ بن رہی ہوتی ہے. کبھی آپ کی گاڑی پھنس گئی ہو, ٹھیک ہے نا, کچرے میں, تو آپ کیا کہتے ہیں, پہلے وہ پتھر کانٹے لکڑی سے بٹاتے ہیں, پھر وہ گاڑی نکل جاتی ہے. انسان کی زندگی میں بھی جو ہے نا, وہ بہت ساری ہرڈلز مشکلات آ جاتی ہیں. کچھ طبیعی ہوتی ہے, کچھ ہماری پیدا کردہ ہوتی ہیں. آپ کی گاڑی نہیں نکل رہی ہے, زندگی بوسٹ نہیں ہو رہی ہے. خدا ہماری زندگی کو چاہتا ہے بوسٹ کرے. آگے جاؤ, آگے بڑھو. کیا کرو, جتنی بھی اضافی چیزیں ان کو ہٹا دو. آپ کیا کرتے ہیں, پہلے کلیننگ کرتے ہیں, جتنی بھی اضافی فائل ان کو ڈیلیٹ کرتے ہیں, ٹھیک ہے, اس کے بعد کول ڈاؤن کرتے ہیں اپنے موبائل کو, اس کے بعد کیا کرتے ہیں, بوسٹ کرتے ہیں. انرجی دوبارہ سے وہی ہو جاتی جو پہلے دن, بالکل یعنی جو جتنی بھی مشکلات تھیں وہ زیرو ہو جاتی ہیں. اور دوبارہ سے اسموتھ ہو جاتا ہے موبائل, اس کا فنکشن اسموتھ ہو جاتے ہیں. اضافی جو ایپس جو ہوتے ہیں وہ آپ کی بیٹری کو کھا رہے ہوتے ہیں, وہ سب بند ہو جاتے ہیں. اب آپ کی بیٹری بھی سیو رہتی ہے اور آپ کے فنکشن بھی سیو رہتے ہیں, اور آپ کا جو یوز ہے وہ بھی صحیح ہو جاتا ہے. ماہ رجب, ماہ شعبان اور ماہ رمضان, یہ تین بوسٹ کرنے کے مہینے ہیں اپنے آپ کو. کس میں ہمیں بوسٹ ہوں, اور بہترین صلاحیت ہے رجب. روز قیامت آواز آئے گی, این الرجبیون, کہاں ہیں ماہ رجب میں عبادت کرنے والے, کہاں ہیں ماہ رجب میں دعا مناجات کرنے والے. رہبر معظم نے بھی کہا ہے روایات میں, کثرت سے استغفار, کثرت سے استغفار. اگر توفیق ہوتی ہے تو روزہ, اس سے زیادہ توفیق ہوتی ہے تلاوت قرآن, اس سے توفیق ہوتی ہے اعتکاف. 13-14 ایام البیض جسے کہا جاتا ہے, 13-14-15 ہر اسلامی مہینے کی ایام البیض کہا جاتا ہے. بیض یعنی سفیدی کا, یہ نورانیت کا ایام, کہ جب چاند جو ہے وہ مکمل 14-14 کی طرف جا رہا ہے, 14 کا چاند, یعنی جب اس کی روشنی پوری کیا ہوتی ہے, اپنی عروج پر ہوتی ہے. اور جب چاند اپنے عروج پہ ہوتا ہے تو پھر زندگی میں بھی تبدیلی آ رہی ہوتی ہے, سمندر میں بھی تبدیلی. عام دنوں میں جائیں گے سمندر میں سستی نظر آئے گی, چاند راتوں میں جائیں گے ایک طوفان نظر آئے گا. تو کیا عرض کر رہا تھا میں, کہ انسان کی زندگی جو بالکل ایسے ہی ہے, اس طریقے سے در حقیقت خداوند عالم ہمیں متوجہ کرنا چاہ رہا ہے کہ انسان جو ہے نا وہ خدا کی طرف بڑھے. یہ مہینہ جو ہے ماہ رجب, کہ اگر ایام البیض آپ کو میسر آ جائیں, اعتکاف کی توفیق آپ کو مل جائے, انتہائی خوبصورت چیز ہے معنویت روحانیت خدا کی طرف توجہ. اور روایات میں ہے کہ صدقہ دینا یا مثال کے طور پر کوئی نیک عمل کرنا اس کا ثواب ہے. این الرجبیون, روز قیامت نظر دی جائے گی, کہاں ہے ماہ رجب کی عبادت, ماہ رجب میں عبادت کرنے والے, پھر ماہ شعبان اور پھر ماہ رمضان. یہ تین مہینے ایسے ہیں کہ اگر آپ اور میں اس میں تیار ہو جائیں اور اپنے آپ کو تیار کریں, اپنی روح کو غسل توبہ کے ذریعے سے آپ مادہ تیار کریں. تو یہ دن گرامی آپ کی خدمت میں عرض کروں کہ انسان بوسٹ ہونے کے لیے تیار ہو جائے گا, اڑنے کے لیے تیار ہو جائے گا. غبارہ ہوتا ہے اس میں گیس بھر دیں اور نیچے ایک پتھر سے باندھ دیں, آپ غبارے کو نیچے لائیں پھر چھوڑ دیں, ایک وقت غبارہ جائے گا جتنی ڈھوری اس کے بعد کیا ہے غبارہ رک جائے گا. غبارے کو اڑنے کے لیے کیا ہے آزاد ہونا ضروری ہے, اس کو آزاد کرتے ہیں. خدا چاہ رہا ہے میں بھی پرواز کروں لیکن میں نے اپنے پاؤں میں زنجیریں ڈال رکھی ہیں, کبھی ایک نامحرم کی طرف نظر و توجہ میرے پاؤں کی زنجیر بن جاتی ہے. ایک نوجوان میرے پاس میرے استاد کے پاس آئے کہنے لگا صاحب میں نے ایک نگاہ حرام کی تھی, اب مجھے نہیں معلوم کیا تھی. اس نے کہا ایک نگاہ حرام کی, گیارہ سال میں نے اس کا خمیازہ بھگتا ہے. بعض اوقات ایک نگاہ میں نامحرم جو ہے ایک نگاہ, ایک کلمہ, ایک لفظ وہ زمین گیر کر دیتا ہے, وہ پرواز سے روک دیتا ہے انسان کو. یہ مہینہ توبہ کا ہے, یہ مہینہ پرواز کا, یہ مہینہ استغفار کا, یہ مہینہ خدا سے جڑنے اللہ لگانے کا ہے. بس اس سے تو میں آپ کو وقت نہیں لوں گا. جی جو دعا پڑھی جاتی ہے اس کے چند جملے آپ کی خدمت میں عرض کروں اور آپ کی زحمت تمام کروں. یا من ارجو لکل خیر, کوئی دوست ہوتے نا آپ کی زندگی میں, کوئی بھی کام ہو یا فلاں کو بلاؤ کوئی دوست ہوتے ہیں, انہوں بڑا ناز ہوتا ہے آپ کو ہر جگہ ہر موقع پہ آپ کے ساتھ جگری دوست جی وہ آپ کے ساتھ موجود ہوگا. مشکل ہو, غم ہو, پریشانی ہو, وہ دوست کتنا اچھا لگتا ہے نا, ایسا دوست بہت کم لوگ ہوتے ہیں. اور اسی لیے مولانا نے کہا ہے کہ کمزور وہ ہے جو دوست نہ بنا سکے, اور اس سے زیادہ کمزور وہ ہے جو دوست بنائے اور دوستوں کو کھو دے. تو کچھ دوست ہوتے ہیں, خدا کیا کہہ رہا ہے مجھے اپنا دوست بناؤ. یا من ارجوہ لکل خیر, جس تمام خیر اور بھلائی کی امید ہے وہ خدا ہے, خدا کو دوست بناؤ. وہ تمام حالات میں تمہارے ساتھ ہے, خوش ہو تمہارے ساتھ ہے, غم ہو تمہارے ساتھ ہے, وہ تمہیں تنہا نہیں دیکھنا چاہتا, شکست خوردہ افسردہ نہیں دیکھنا چاہتا, وہ تمہیں ساتھ رکھنا چاہتا. یا من ارجوہ لکل خیر وآمن سخط عند کل شر, جو میری مضبوط پناہ ہے, جو میری محفوظ پناہ گاہ ہے. آمن سخط عند کل شر, ہر برائی سے مجھے روکنے والا ہے. یا من یعطی الکثیر بالقلیل, جو معمولی سے کہ عمل کے بدلے بہت جزا دیتا ہے. رجب علی خیاط کہتے ہیں کہ میں دعائے کمیل پڑھ رہا تھا, دعائے کمیل پڑھتے پڑھتے دیکھا کہ جو فضا تھی نا وہ تاریک ہو گئی. روحانی طور پہ دیکھا, ظاہری طور پہ نہیں. کہتے ہیں کہ ایک نوجوان تھا وہ اندر آیا سامنے سے, اس کے آتے ہی اس کے گناہ کی کثرت کی وجہ سے پوری فضا تاریک ہو گئی, میرے دم گھٹنے لگا. لیکن میں اسی طرح دعا پڑھتا رہا جب میں ایک جملے میں پہنچا, یا ساری یار رضا ہوں, اے جل راضی ہونے والے. کہتے ہیں کہ وہ فضا ایک دم چھٹ گئی, وہ تاریکی دور ہو گئی, دم توڑ دی تاریکی نے, اجالا پھیل گیا, خوشبو آ گئی. میں نے دیکھا وہ نوجوان جو سب سے زیادہ گناہ گار تھا, جب اس نے خدا کو پکارا یا ساری یار رضا, خدا نے کہا لگتا ہے میرے بندے, وہ ساری گندگی, وہ سارا ظلمت, وہ تاریکی, وہ سب گناہ کی جو دور ہو گئی. یا من یعطی, ایک جملے کے عوض خدا معاف کر دیتا ہے. یا من یعطی الکثیر بالقلیل, جو قلیل کے عوض کثیر عطا کرتا ہے. یا من یعطی من سألہ, اے وہ جو اس کو دیتا ہے جو اسے سوال کرتا ہے, اس کو بھی دیتا ہے جو سوال نہیں کرتا. اور آخری جملہ کیا ہے, وَاعْطِنِي بِمَثَلَتِ اِيَّاكَ جَمِيعَ خَيْرِ الدُّنْيَا وَالْآخِرَةِ, خداوندہ تیرے بارگاہ میں آیا ہوں, ایک سوال ہے, جتنی خیر و بھرائی ہے, جتنی خوبی ہے سب مجھے دے دے. وصرف عنی بمسألت ایاک جمع شر الدنیا وشر الآخرہ, خداوندہ ایک چیز ہو تو سے چاہتا ہوں, جتنی برائی ہے نا دنیا اور آخرت کی سب کو مجھ سے دور کر لے. اور آخری جملہ کیا ہے, فَإِنَّهُ غَيْرُ مَنْقُوصٍ مَا آتَيْتَ, جس تو نے عطا کر دیا, جو چیز تو نے دے دی اس میں کمی نہیں آنے والی, اس میں کمی نہیں آنے والی, اس کی برکت کبھی ختم نہیں ہونے والی. یہ برکت میں ختم کرتا ہوں, کمی میں لے کے آتا ہوں. فَإِنَّهُ غَيْرُ مَنْقُوسٍ مَا آتَيْتَ، جو تو نے دیا اس میں کمی نہیں آئے گی، وزد نہیں، من فضل ہے کہ یا کری، اے خدا اپنے فضل و کرم سے رہا کرتا، آئیے آج خدا کی بارگاہ میں دعا کریں کہ خدا عالم ہمیں اپنی رحمت کے سائے میں ڈھانپ لے، ہمارے اعمال کو قبول فرما، ہمیں ماہ رجب، ماہ شعبان اور ماہ رمضان کے لیے خوش سازی کرنے اور اپنا قرب حاصل کرنے کی توفیق عطا فرما، امام زمانے کے ظہور میں تعجیل فرما، ہم سب کو ان کے انصار و عوام میں شریک فرما، ہمیں علم کے میدان میں بہترین و نمایاں کامیابی و ترقی عطا فرما، بارالہ مملکت خداداد پاکستان کی حفاظت فرما، دشمن نجین و عزداری و پاکستان کو جسے نابود فرما، عالم سامراج جو مملکت خداداد کے لیے سازش کر رب کے سازش کو نقش براب ثابت فرما، شہداء اسلام کو شہداء کربلا کے ساتھ محشور فرما، رہبر معظم آیت اللہ خامنائی آیت اللہ سیستانی تمام ہمارا جائے حق عقصائی ہمارا سب قائم دائم فرما، جب تک دنیا میں رہیں ان کے ساتھ عمل سے ولایت سے جڑے رہیں، آخرت کی شفاعت سے محروم نہ فرمانا، ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا رب۔